بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متر، زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ شروتاؤں، آج قرآن مجید کے سورہ آل عمران کی آیت کرمانگ 14 اور 15 کی تلاوت کر کے آج کے کارکرم کی شوبھا بڑھائی ہے قاری قاسم رضی نے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ زين للناس حب الشهوات من النساء والبنين والقناطير المقنطرة المقنطرة من الذهب والفضة والخيل المسومة والأنعام والحرث، ذلك متاع الحياة الدنيا والله عنده حسن المآب۔ قل أأنبئكم بخير من ذلكم للذين اتقوا عند ربهم جنات تجري من تحتها الأنهار خالدين فيها وأزواج مطهرة ورضوان من الله، والله بصير بالعباد۔ صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، لوگوں کے لیے پتنیوں، سنتانوں، سونے چاندی سے بٹورے ہوئے دھن، اچھے گھوڑوں، مویشیوں تتھا کھیتیوں سے پریم کو اچھا دکھایا گیا ہے۔ ये सब सांसारिक जीवन की नश्वर वस्तुएं हैं और अल्लाह के पास अच्छा प्रतिफल है। हे पैगंबर, कह दीजिए कि मैं तुम्हें इससे अच्छी वस्तुओं की खबर देता हूँ। जो लोग अल्लाह से डरते हैं, उनके लिए अल्लाह के पास ऐसे बाग हैं जिनके नीचे से नहरें बहती हैं और वहाँ वे सदैव रहेंगे। उनकी पत्नियाँ होंगी और अल्लाह की प्रसन्नता होगी और अल्लाह अपने बंदों को देखने वाला है।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, सभा में आपका स्वागत है। आज बुधवार है, मई की 31, खुर्दात की 10 और ज़ीक़ादा की 11 तारीख। दोस्तों, इमाम रज़ा अलैहिस्सलाम के शुभ जन्म दिवस के अवसर पर आपकी सेवा में हार्दिक बधाई पेश करते हैं। हमारे आज के कार्यक्रमों की रूपरेखा इस प्रकार है। पहले हम विश्व समाचार पेश करेंगे। विश्व समाचारों के बाद राजनीतिक चर्चा का दैनिक कार्यक्रम पेश किया जाएगा। राजनीतिक चर्चा के दैनिक कार्यक्रम के बाद इमाम रज़ा अलैहिस्सलाम के शुभ जन्म दिवस के अवसर पर एक विशेष कार्यक्रम हम आपको सुनवाएंगे। हमारी आज की सभा का अंतिम कार्यक्रम होगा आजकल। तो दोस्तों, ये थी हमारे आज के कार्यक्रमों की रूपरेखा। अब कुछ ही क्षणों में रेडियो तेहरान से विश्व समाचार पेश किए जाएंगे। ये तेहरान है। अब आप मरियम मेहरदादी और कायम रिजवी से विश्व समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। नासिर कनानी ने कहा है कि ज़ायनी शासन की गतिविधियां हमसे छिप नहीं सकती। तालिबान का कहना है कि वे ईरान के विरुद्ध कोई कदम नहीं उठाएंगे। अफ्रीकी संघ ने सूडान के आंतरिक मामलों में विदेशी हस्तक्षेप की निंदा की है। इमरान खान कहते हैं उनके दल को कमजोर करने के लिए सरकार एक नया दल गठित करना चाहती है। और अब आप इस तरह से समाचार सुनिए।
नासिर कनानी कहते हैं कि ज़ायोनी शासन की क्षेत्रीय गतिविधियां ईरान की नजरों से छिपी हुई नहीं है। विदेश मंत्रालय के प्रवक्ता का कहना है कि मकड़ी का जाल भरोसे के लायक नहीं होता। क्षेत्रीय उपस्थिति को बढ़ाने के लिए प्रयास किसी भी स्थिति में अवैध ज़ायोनी शासन के हिलते हुए ढांचे की सहायता नहीं कर पाएंगे। नासिर कनानी ने ट्वीट किया है कि क्षेत्र में अवैध ज़ायोनी शासन की कोई भी गतिविधि इस्लामी गणतंत्र ईरान की पैनी निगाह से ओझल नहीं रह सकती। उन्होंने आगे लिखा है कि विश्व के राष्ट्रों के निकट अवैध ज़ायोनी शासन एक ऐसा घृणित शासन है जिसका कोई भी भविष्य नहीं है।
अंतर्राष्ट्रीय परमाणु ऊर्जा एजेंसी IAEA और ईरान के बीच मुद्दों पर सहमति बनी है। इनमें एक मुद्दा उन तीन जगहों में से एक है जिससे जगह से संबंधित था जिनके बारे में IAEA की ओर से दावे किए गए हैं। दूसरा मुद्दा 83.7% तक संवर्धित यूरेनियम के कण मिलने से संबंधित था। ये दो विषय हल हो चुके हैं और अब दो मुद्दों पर मतभेद बचा है। सूत्रों का कहना है कि आबादी नाम का मुद्दा हल हो चुका है। इससे पहले IAEA ने गलत जानकारियों के आधार पर दावा किया था कि ईरान में 4 स्थानों पर यूरेनियम संवर्धन किया गया है।
तालिबान का कहना है कि वे ईरान के विरुद्ध कोई कदम नहीं उठाएंगे। पाकिस्तान में तालिबान के प्रतिनिधि ने ईरान की मेजबानी की प्रशंसा की है। मौलवी शकीब अहमद ने ईरान द्वारा लाखों अफगानियों की मेजबानी की प्रशंसा करते हुए कहा कि तालिबान कभी भी ईरान के विरुद्ध کوئی قدم نہیں اٹھائیں گے۔ اسلام آباد میں بدھوار کو ایران کے پترکار سے بات کرتے ہوئے مولوی سردار شکیب احمد نے کہا کہ طالبان کی سرکار افغانستان کے سارے ہی پڑوسیوں وشیش کر اسلامی گڑتنتر ایران کے ساتھ اچھے سمبندھوں کی اچھک ہے۔
روس اور یوکرین نے ایک دوسرے پر بھیشن ڈرون حملے کیے ہیں، جبکہ دوسرے اور یوروپی دیشوں نے انتراشٹریہ شکھر سمیلن کی تیاریاں شروع کر دی ہیں، جس میں روس کو چھوڑ کر شیش دیشوں کو جمع کیا جائے گا۔ وال اسٹریٹ جرنل میں کوٹنیتک ستروں کے حوالے سے رپورٹ پرکاشت ہوئی ہے۔ یوروپی دیش اس کوشش میں لگے ہیں کہ انتراشٹریہ شکھر سمیلن کا آیوجن ہو، جس میں یوکرین کی مدد بڑھانے پر سہمتی بنے اور اس طرح یدھ سماپت ہو۔ کوٹنیتک ستروں کا کہنا ہے کہ فرانس، ڈنمارک اور سویڈن نے اس شکھر سمیلن کی میزبانی کے لیے اپنی تتپرتا کی گھوشنا کی ہے۔ فرانسیسی راشٹرپتی میکران سہیت کچھ یوروپی نیتا ان دیشوں پر بھی سمیلن میں بھاگ لینے کا دباؤ بنا رہے ہیں، جنہوں نے یوکرین جنگ میں روس کا ساتھ دیا ہے یا نشپکش رہے ہیں۔
اتری اٹلی میں اسرائیلی انٹیلیجنس ایجنسی کے 20 افسروں کو لے کر جا رہی نوکا کے ڈوب جانے کی گھٹنا سے اسرائیل میں سنسنی پھیل گئی ہے۔ اسرائیل کے چینل 12 نے ایک رپورٹ میں بتایا ہے کہ 54 سال کے اسرائیلی انٹیلیجنس افسر کی موت کا معاملہ پوری طرح سے اندھیرے میں ہے۔ اس افسر کے ساتھ 19 انیہ افسر بھی سوار تھے، جن میں آدھے اسرائیلی اور بقیہ دوسرے دیشوں کے جاسوس تھے جو موساد کے لیے کام کرتے تھے۔ بتایا جاتا ہے کہ ہتاحت ہونے والے افسر کا شو اور 10 افسروں کو اسرائیل واپس لانے کے لیے ویمان اٹلی بھیجا گیا ہے۔ یدی اوت اہرنوت نے لکھا ہے کہ نوکا پر 20 لوگ سوار تھے، جن میں 18 موجود اور پورو انٹیلیجنس افسر تھے۔ گھٹنا میں 2 انٹیلیجنس افسر اور نوکا کے مالک کی پتنی کی موت ہو گئی۔
امریکی کے ایک جانے مانے وچارک کہتے ہیں کہ اس دیش کے ورچسو میں یوروپ کو بہت نقصان اٹھانا پڑ سکتا ہے۔ امریکہ کے ایک وشو وکھیات وچارک اور لیکھک چومسکی کہتے ہیں کہ امریکہ کے ورچسو میں یوروپ کو نکاراتمک پریناموں کا سامنا کرنا پڑے گا۔ سپوتنک کو دیے اپنے ساکشاتکار میں نوم چومسکی نے کہا ہے کہ اگر یوروپ امریکہ کے ورچسو میں رہے گا تو اس کو گراوٹ اور غیر اودیوگیکرن کا سامنا کرنا پڑے گا۔ مئی کے آرمبھ میں امریکہ کے ایک پونجی پتی جم روجر نے کہا تھا کہ اتہاس میں یوروپی سنگھ جیسے راجنیتک سنگٹھن کبھی بھی باقی نہیں رہ پائیں۔ سپوتنک کو دیے ساکشاتکار میں انہوں نے کہا تھا کہ ورتمان سمے میں یوروپی سنگھ کو کئی پرکار کی سمسیاؤں کا سامنا کرنا پڑ رہا ہے۔
افریقی سنگھ نے سوڈان کے آنتک معاملوں میں ودیشی ہستکشیپ کو اسویکاری بتایا ہے۔ افریقی سنگھ کا کہنا ہے کہ سوڈان کے آنتک معاملوں میں ودیشی ہستکشیپ کو کسی بھی استھتی میں سویکار نہیں کیا جا سکتا۔ سپوتنک سماچار ایجنسی کے انوسار افریقی سنگھ نے ایک بیان جاری کر کے کہا ہے کہ سوڈان سنکٹ کا کوئی بھی سینی سمادھان نہیں ہے۔ اس بیان میں کہا گیا ہے کہ سوڈان میں جاری جھڑپیں، عام لوگوں کی ہتیاؤں اور اس دیش میں آدھار بھوت ڈھانچے کے کمزور ہونے کا کارن بن رہی ہیں۔ افریقی سنگھ نے لوک تنتر کی استھاپنا کے لیے سوڈان میں چناؤ کرائے جانے کی مانگ کی ہے۔ اسی بیچ الجزیرہ ٹی وی چینل نے منگلوار کو سوڈان کے وبھن کھیتروں میں گمبھیر جھڑپوں کے جاری رہنے کی خبر دی تھی۔
سیریا اور عرب دیشوں کے بڑھتے سمبندھوں کے بیچ امریکہ نے سیریا کے ورودھ نئے پرتیبندھ لگائے ہیں۔ امریکہ کے وت منترالے نے منگلوار کو ایک بیان جاری کر کے سیریا پر نئے پرتیبندھ تھوپے ہیں۔ حالانکہ ایک اور عرب دیش سیریا کے ساتھ اپنے سمبندھوں کو بڑھانے میں لگے ہوئے ہیں، جن میں سعودی عرب بھی شامل ہے۔ عرب دیشوں نے واشنگٹن کی اور سے سیریا کے ورودھ پر آدھارت امریکی مانگ کو نرست کر دیا ہے۔ امریکہ کے کڑے ورودھ کے باوجود سیریا کے راشٹرپتی بشار اسد نے 12 ورشوں کے انترال کے بعد ایک راشٹرادھیکش کے روپ میں عرب سنگھ کی حالیہ بیٹھک میں بھاگ لیا۔ حالانکہ سیریا کے ورودھ امریکی چالیں وفل ہوتی جا رہی ہیں، کنتو اس نے دمشق پر آرتھک ایوم راجنیتک دباؤ کو بڑھانے کے لیے نئے غیر قانونی پرتیبندھ لگا دیے ہیں۔
کیوبا کا ماننا ہے کہ انتراشٹری ارتھویوستھا میں برکس امریکی آدھیپتی کے لیے چنوتی ہے۔ کیوبا کے راشٹرپتی کہتے ہیں کہ ویشوک ارتھویوستھا سے امریکی مدرا ڈالر کو الگ کرنے کے لیے برکس جیسا سنگٹھن بہت ہی پربھاوی بھومیکا نبھا سکتا ہے۔ انہوں نے کہا کہ اس سمے امریکی ورچسو میں دیشوں کے ورودھ پرتیبندھ لگائے جا رہے ہیں۔ اس کے علاوہ واشنگٹن کی اور سے گنڈا ٹیکس بھی وصول کیا جاتا ہے۔ क्यूबा के राष्ट्रपति का कहना था कि उभरती आर्थिक शक्तियों को एकजुट करने में ब्रिक्स एक बहुत अच्छी मिसाल है। उनका कहना था कि ब्रिक्स की योजनाएं संयुक्त राज्य अमरीका, विश्व बैंक और अंतर्राष्ट्रीय मुद्रा कोष के दुनिया पर वर्चस्व को कमजोर कर देंगी।
पाकिस्तान के पूर्व प्रधानमंत्री इमरान खान ने आरोप लगाया है कि सरकार और एस्टेब्लिशमेंट उनकी पार्टी की को कमजोर करने के लिए नई पार्टी बनाने की कोशिश कर रहे हैं। इमरान खान ने मंगलवार को यूट्यूब पर अपने एक बयान में कहा कि मैं जो सच्चाई समझ रहा हूं उसके अनुसार ये लोग एक पार्टी बना रहे हैं जिसमें तहरीक इंसाफ से टूटने वालों को शामिल किया जा रहा है। पाकिस्तान के अखबार पाकिस्तान टुडे ने भी एक रिपोर्ट में लिखा था कि तहरीक इंसाफ पार्टी का साथ छोड़ने वाले बड़े नेताओं को जहांगीर तरीन के नेतृत्व में नई पार्टी में शामिल करने की कोशिश हो रही है और ये काम बहुत जल्द होने वाला है।
भारत के फिल्म उद्योग के बड़े अभिनेता नसीरुद्दीन शाह ने कहा है कि भारत में मुसलमानों को बुरा और गलत समझना फैशन सा बन गया है। इस्लाम से नफरत इंतहा की हद तक पहुंच चुकी है और सरकार धर्म का कार्ड इस्तेमाल करके प्रोपेगेंडा करने में सफल हो गई है। नसीरुद्दीन शाह पहले भी सत्ताधारी भाजपा की मुस्लिम और इस्लाम विरोधी नीतियों पर खुलकर अपने विचार रखते रहे हैं, जिसकी वजह से मोदी समर्थकों की ओर से उनकी आलोचना भी की जाती रही है। नसीरुद्दीन शाह ने इंडियन एक्सप्रेस को दिए अपने इंटरव्यू में एक बार फिर धर्म निरपेक्ष देश का दावा करने वाले भारत में मुसलमानों के खिलाफ होने वाली साजिश, अत्याचार और प्रोपेगेंडे पर खुलकर बात की है। इसी के साथ रेडियो तेहरान से विश्व समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
श्रोताओ, राजनीतिक चर्चा के दैनिक कार्यक्रम में मोहम्मद मेहंदी का सलाम स्वीकार कीजिए। प्रसिद्ध अमेरिकी विचारक नोम चॉम्स्की ने चेतावनी दी है कि अगर यूरोप संयुक्त राज्य अमेरिका के दबाव में रहेगा तो उसे पिछड़ेपन और औद्योगिकीकरण से हाथ धोने का अनुभव करना पड़ेगा। बुधवार को प्रकाशित एक साक्षात्कार में उन्होंने कहा कि यूरोप को एक बड़ा निर्णय लेना है, क्या वो अमेरिका के वर्चस्व वाली प्रणाली में रहेगा या शायद पिछड़ेपन का अनुभव करेगा या अपने पूर्वी प्राकृतिक आर्थिक साझेदार के साथ जुड़ जाएगा जिसके पास यूरोप के लिए आवश्यक खनिज संसाधन है। बिन्यामिन नेतन्याहू का मंत्रिमंडल जो गंभीर आंतरिक संकट से जूझ रहा है और उसे भारी विरोध का सामना करना पड़ रहा है, सैनिक कार्रवाई का हथकंडा इस्तेमाल कर चुका है मगर उसे कोई नतीजा नहीं मिला। कांग्रेस पार्टी के वरिष्ठ नेता राहुल गांधी ने अमेरिका में भारत के प्रधानमंत्री नरेंद्र मोदी और भारतीय जनता पार्टी पर जमकर हमला किया। उन्होंने अमेरिका में प्रवासी भारतीय लोगों से मुलाकात की और उनके प्रश्नों के उत्तर दिए। उन्होंने कहा कि देश में कुछ लोग ऐसे हैं जो ये समझते हैं कि वे सब कुछ जानते हैं, खुदा के साथ बैठ सकते हैं और उसे भी समझा सकते हैं। प्रसिद्ध अमेरिकी विचारक नोम चॉम्स्की ने चेतावनी दी है कि अगर यूरोप संयुक्त राज्य अमेरिका के दबाव में रहेगा तो उसे पिछड़ेपन और औद्योगिकीकरण से हाथ धोने का अनुभव करना पड़ेगा। बुधवार को प्रकाशित एक साक्षात्कार में उन्होंने कहा कि यूरोप को एक बड़ा निर्णय लेना है, क्या वो अमेरिका के वर्चस्व वाली प्रणाली में रहेगा या शायद पिछड़ेपन का अनुभव करेगा या अपने पूर्वी प्राकृतिक आर्थिक साझेदार के साथ जुड़ जाएगा जिसके पास यूरोप के लिए आवश्यक खनिज संसाधन है और आकर्षक चीनी बाजार का प्रवेश द्वार है। समीक्षा पेश करें साथ ही मिसाम अब्बास।
प्रसिद्ध अमेरिकी विचारक नोम चॉम्स्की ने चेतावनी दी है कि अगर यूरोप संयुक्त राज्य अमेरिका के दबाव में रहेगा तो उसे पिछड़ने और औद्योगिकरण से हाथ धोने का अनुभव करना पड़ेगा। बुधवार को एक इंटरव्यू में चॉम्स्की ने कहा, यूरोप को एक बड़ा निर्णय लेना है, क्या वो अमेरिका के वर्चस्व वाली प्रणाली में रहेगा और शायद पिछड़ने का अनुभव करेगा या वो अपने पूर्वी प्राकृतिक आर्थिक साझेदार के साथ जुड़ जाएगा जिसके पास यूरोप के लिए आवश्यक खनिज संसाधन है और आकर्षक चीनी बाजार का प्रवेश द्वार है। अमेरिका के वर्चस्व वाले यूरोप के भविष्य के बारे में इस प्रसिद्ध अमेरिकी विचारक की चेतावनी ट्रांस एटलांटिक संबंधों के बारे में मौजूदा रुझानों के संबंध में है। जनवरी 2021 के अंत में नए अमेरिकी राष्ट्रपति जो बाइडेन के पदभार ग्रहण करने के बाद उन्होंने ट्रांस एटलांटिक अभिसरण को पुनर्जीवित करने के लिए व्यापक प्रयास किए ताकि एक बार फिर यूरोप अमेरिका की गिरफ्त में हो और वाशिंगटन यूरोप को एक उपकरण के रूप में इस्तेमाल कर सके। इसका असर कुछ राजनीतिक और सुरक्षा क्षेत्रों में देखा जा सकता है, जैसे कि अमेरिका और यूरोपीय संघ का यूक्रेन युद्ध के प्रति एकजुट रुख, रूस के खिलाफ एक पक्षीय प्रतिबंध, परमाणु समझौते का मुद्दा और ईरान के खिलाफ शत्रुतापूर्ण व्यवहार। चॉम्स्की इस बारे में कहते हैं, यूक्रेन पर रूस के आक्रमण ने यूरोप को अपने पक्ष में करने के लिए अमेरिका के लिए बेहतरीन अवसर प्रदान कर दिया जिससे उसे एक ध्रुवीय व्यवस्था को मजबूत बनाने का मौका मिल गया। जो बाइडेन के राष्ट्रपति काल के दौरान यूरोप को एक उपकरण के रूप में इस्तेमाल करने और लंबी अवधि में उसकी शक्ति और हितों को कमजोर करने पर आधारित वाशिंगटन के प्रयासों ने कुछ यूरोपीय नेताओं को विरोध के लिए उकसाया है। इस संबंध में हंगरी के प्रधानमंत्री विक्टर ओरबन ने इस बात पर जोर दिया कि यूक्रेन युद्ध के बीच जो बाइडेन की सरकार की नीतियां यूरोप के पतन का प्रमुख कारक बन गई हैं। ओरबन ने यूक्रेन युद्ध समर्थक गठबंधन के मुख्य तत्वों को अंतर्राष्ट्रीय युद्ध समर्थक हित समूह बताया जिसमें बाइडेन प्रशासन, ब्रसेल्स में युद्ध समर्थक नौगशा और युद्ध समर्थक राजनेता शामिल हैं। राजनीतिक विश्लेषक एलिजा मैग्नियर इस संदर्भ में कहते हैं, यूरोप की मुख्य शक्ति जर्मनी और फ्रांस थे। वाशिंगटन ने दोनों के बीच मतभेदों को बढ़ावा देने का प्रयास किया और एक कमजोर यूरोप बनाने में निवेश किया है। अमेरिका के दीर्घकालिक लक्ष्यों के बारे में जागरूकता के कारण रूस ने बार बार यूरोपीय लोगों को वाशिंगटन पर निर्भर रहने और उसका अनुसरण करने के बारे में चेतावनी दी है। इस संबंध में नवीनतम चेतावनी में संयुक्त राष्ट्र में रूस के प्रतिनिधि वैसिली नमेजिया ने अपने भाषण में इस बात पर जोर दिया कि एक साल बाद यूरोपीय संघ ने रूस के साथ अपने संबंधों को पूरी तरह से तोड़ दिया है, इसकी आर्थिक वृद्धि लगभग शून्य हो गई है और साथ ही इस संघ के देशों में एक अभूतपूर्व दो अंकों की मुद्रास्फीति दर है।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
बिन्यामिन नेतन्याहू का मंत्रिमंडल जो गंभीर आंतरिक संकट से जूझ रहा है और उसे भारी विरोध का सामना करना पड़ रहा है, सैनिक कार्रवाई का हथकंडा इस्तेमाल कर चुका है मगर उसे कोई नतीजा नहीं मिला। जनवरी 2023 में नेतन्याहू की सरकार बनी तो उसके बाद से नेतन्याहू की सरकार के खिलाफ इसराइल में व्यापक प्रदर्शन, कभी कभी तो प्रदर्शनकारियों की संख्या 6 लाख और 7 लाख तक पहुंच गई। समीक्षा पेश करें साथ ही अहमद अब्बास।
बिन्यामिन नेतन्याहू का मंत्रिमंडल जो गंभीर आंतरिक संकट से जूझ रहा है और उसे भारी विरोध का सामना करना पड़ रहा है, सैनिक कार्यवाही का हथकंडा इस्तेमाल कर चुका है मगर उसे कोई नतीजा नहीं मिला। जनवरी 2023 में नेतन्याहू की सरकार बनी तो उसके बाद से नेतन्याहू की सरकार के खिलाफ इसराइल में व्यापक प्रदर्शन फूट पड़े, कभी कभी तो प्रदर्शनकारियों की संख्या 6 लाख और 7 लाख तक पहुंच गई। इस गहरे आंतरिक संकट के सामने नेतन्याहू बेबस नजर आते हैं और उनकी सरकार गिरने के करीब पहुंच गई है। नेतन्याहू ने संकट से बाहर निकलने के लिए गजा के खिलाफ युद्ध छेड़ दिया जो 5 दिन चला। इस युद्ध में फिलिस्तीनी संगठनों ने इसराइली इलाकों पर लगभग 1,500 मिसाइल फायर कर डाले और इसराइल का डिफेंस सिस्टम नाकाम साबित हुआ। इसराइली टीकाकार औजी बराम ने हारेट्स अखबार में लिखा कि 5 दिन की लड़ाई का नतीजा ये था कि इन दिनों इसराइल का बुरी तरह विभाजित और बिखरा हुआ समाज एकजुट व समन्वित फिलिस्तीनी समाज के मुकाबले में है और फिलिस्तीनियों का एक ही लक्ष्य इसराइल को मिटा देना है। गजा युद्ध में जब मर्जी का नतीजा नहीं मिला तो नेतन्याहू ने हर हफ्ते होने वाले विरोध प्रदर्शनों से निजात पाने के लिए सैन्य अभ्यास शुरू करवा दिए। इसराइली सेना ने एक साथ कई मोर्चों पर जंग लड़ने का सैन्य अभ्यास किया है। लेबनान, सीरिया, गजा और वेस्ट बैंक के मोर्चों पर एक साथ जंग लड़ने का ये सैन्य अभ्यास तब शुरू किया गया जब गजा के साथ युद्ध में इसराइली प्रतिरोध क्षमता की कमजोरी जग जाहिर हो चुकी है। इसराइली सेना के प्रवक्ता ने कहा कि सैन्य अभ्यास 2 सप्ताह चलेगा जिसमें थल सेना, नौसेना और वायुसेना सब भाग लेंगे। इसमें सेना के ऑपरेशनों को आर्मी स्टाफ द्वारा कंट्रोल करने का भी अभ्यास किया जा रहा है। सैन्य अभ्यास के बारे में महत्वपूर्ण बिंदु इसके दोहरे लक्ष्य हैं। ये सैन्य अभ्यास हिजबुल्ला लिबनान के सैन्य अभ्यास के कुछ ही दिनों बाद हो रहे हैं, अतः इसराइल का सैन्य अभ्यास एक प्रकार से हिजबुल्ला के सैन्य अभ्यास का जवाब है। इसराइल के चैनल 12 ने हिजबुल्ला के सैन्य अभ्यास के बारे में रिपोर्ट दी थी कि हिजबुल्ला ने ड्रोन, बख्तरबंद गाड़ियों और अपनी जमीनी फोर्स से इसराइल को कड़ा संदेश दिया है। इस समय हिजबुल्ला के पास इसराइल के भीतरी संकट की बड़ी सटीक जानकारी और समीक्षा है। उसे पता है कि इसराइल इस समय बहुत कमजोर स्थिति में है और इस मौके का फायदा उठाया जा सकता है। टीवी चैनल की रिपोर्ट में कहा गया है कि ज़ायोनी शासन अब भी संकट में है। गजा की जंग से संकट दूर नहीं हुआ, इसलिए सैन्य अभ्यास का एक लक्ष्य आंतरिक संकट से बाहर निकलने की एक सैनिक कोशिश करना है, मगर लगता नहीं कि नेतन्याहू का यह हथकंडा भी कोई नतीजा दे पाएगा।
कांग्रेस पार्टी के वरिष्ठ नेता राहुल गांधी ने अमेरिका में भारत के प्रधानमंत्री नरेंद्र मोदी और भारतीय जनता पार्टी पर जमकर हमला किया। उन्होंने अमेरिका में प्रवासी भारतीय लोगों से मुलाकात की और उनके प्रश्नों के उत्तर दिए। उन्होंने कहा कि देश में कुछ लोग ऐसे हैं जो ये समझते हैं कि वे सब कुछ जानते हैं, खुदा के साथ बैठ सकते हैं और उसे भी समझा सकते हैं। राहुल गांधी ने अपनी भारत जोड़ो यात्रा की ओर संकेत किया और कहा कि वो नफरत के बाजार में मोहब्बत की दुकान खोलने निकले थे जिसमें उन्हें बड़ी सफलता मिली।
अमेरिका के 3 नगरों की यात्रा पर सैन फ्रांसिस्को पहुंचे कांग्रेसी नेता और पार्टी के पूर्व सांसद राहुल गांधी ने अप्रवासी भारतीयों को संबोधित करते हुए भाजपा और प्रधानमंत्री नरेंद्र मोदी पर जमकर प्रहार किया और भारत की वर्तमान परिस्थितियों पर उपस्थित लोगों के प्रश्नों के उत्तर दिए। उन्होंने प्रधानमंत्री नरेंद्र मोदी पर निशाना साधते हुए कहा कि देश में कुछ लोग ऐसे हैं जिन्हें लगता है कि वे सब कुछ जानते हैं, खुदा के साथ बैठ सकते हैं और उसे भी समझा सकते हैं। ऐसे लोग वैज्ञानिकों को विज्ञान और इतिहासकारों को इतिहास समझा सकते हैं। राहुल गांधी ने कहा कि मुझे लगता है कि प्रधानमंत्री भी उनमें से एक हैं। राहुल गांधी ने एक प्रश्न के उत्तर में भारतीय मुसलमानों की स्थिति पर भी चर्चा की और कहा कि उन्हें ज्यादा निशाना बनाया जाता है, जबकि उनके अनुसार सिखों, ईसाइयों, दलितों और आदिवासियों की स्थिति भी वैसी ही है। भारत के नए संसद भवन से संबंधित एक प्रश्न के उत्तर में राहुल गांधी ने कहा कि इसका उद्देश्य महंगाई और बेरोजगारी जैसी बड़ी समस्याओं से ध्यान हटाना है। कांग्रेस के पूर्व अध्यक्ष एवं पूर्व सांसद राहुल गांधी ने इस दौरान अपनी भारत जोड़ो यात्रा की भी चर्चा की और कहा कि वह नफरत के बाजार में मोहब्बत की दुकान खोलने निकले थे जिसमें उन्हें बड़ी सफलता मिली। उन्होंने केंद्र सरकार पर भारत जोड़ो यात्रा को रोकने के प्रयास का आरोप लगाया और कहा कि हर संभव प्रयास के बावजूद इसका प्रभाव बढ़ता ही जा रहा है। राहुल गांधी ने केंद्र की भाजपा सरकार पर आरोप लगाया कि वे लोगों को डरा रही है और सरकारी एजेंसियों का दुरुपयोग कर रही है।
That the government tried everything. मतलब जो भी उनमें ताकत थी उन्होंने यात्रा को रोकने में लगा दी, उतार दिया, पुलिस को यूज किया, मगर कुछ काम नहीं कर रहा था। और जो यात्रा का इफेक्ट था वो बढ़ता जा रहा था। क्यों हुआ? क्योंकि आप सब ने हमारी मदद की।
उधर भाजपा के कुछ नेताओं ने राहुल गांधी के वक्तव्यों की कड़ी आलोचना की है। केंद्रीय मंत्री और भाजपा नेता अनुराग ठाकुर ने कहा कि राहुल गांधी अपनी हर विदेश यात्रा में भारत का अपमान करते हैं।
राहुल गांधी जी की हर विदेश यात्रा भारत का अपमान करने में कहीं पीछे नहीं, और इस बार की प्रायोजित ये विदेश यात्रा भी उसी दिशा में है, जहां वो अपमान तो प्रधानमंत्री मोदी जी का करना चाहते हैं, लेकिन अंत में देश का अपमान करने से नहीं हट।
हरियाणा के गृह मंत्री अनिल विज ने कहा कि पूरी दुनिया में भारतीय प्रधानमंत्री नरेंद्र मोदी की तारीफ हो रही है और हमारे देश का एक अदना सा नेता विदेशी धरती पर जाकर प्रधानमंत्री मोदी को अपमानित करता है। उन्होंने कहा कि ऐसे नेता का हर भारतवासी को बहिष्कार करना चाहिए। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
तो श्रोताओं, शमशाद काजमी की इसी रिपोर्ट के साथ राजनीतिक चर्चा का दैनिक कार्यक्रम यहीं पर समाप्त हुआ।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, जैसा कि हमने आपको आरंभ में बताया कि आज इमाम रज़ा अलैहिस्सलाम का शुभ जन्म दिवस है, इस अवसर पर पेश है एक विशेष कार्यक्रम।
दोस्तों, इमाम रज़ा अलैहिस्सलाम के शुभ जन्म दिवस पर विशेष कार्यक्रम के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहरदादी और अख्तर रिज़वी का सलाम स्वीकार कीजिए।
जिंदगी के बड़े उतार चढ़ाव के बाद नजमा खातून का धरती पर मौजूद एक बेहतरीन इंसान से विवाह हुआ, जिसके बाद 11 ज़िलक़ाद सन 148 हिजरी को एक दूसरे सर्वश्रेष्ठ इंसान का जन्म हुआ। दूसरी हिजरी शताब्दी को इस्लाम का स्वर्ण युग कहा जाता है। इस जमाने में इस्लामी दुनिया का विस्तार पूरब से रूस और वर्तमान भारत की सीमाओं तक तथा पश्चिम से उत्तरी अफ्रीका और एंडोलोसिया तक हुआ। इस्लाम के प्रसार के साथ विभिन्न संस्कृतियों और विचार वाले लोग इस धर्म से जुड़ गए। नए मुस्लिम राष्ट्रों और अरबों के बीच बड़े पैमाने पर आदान प्रदान हुआ, जिसमें से एक ज्ञान का आदान प्रदान भी था।
इस्लाम ने मुसलमानों को हमेशा ज्ञान हासिल करने के लिए प्रोत्साहित किया। पैगंबर इस्लाम ने फरमाया था, इल्म हासिल करो अगर चीन ही क्यों न जाना पड़े। ऐसी परिस्थितियों में स्पष्ट था कि दूसरे देशों पर विजय हासिल करने और राजनीतिक स्थिरता के बाद मुसलमान इल्म हासिल करने और उद्योगों पर ध्यान केंद्रित करें, जो उस काल की दो सभ्यताओं ईरान और रोम में प्रचलित थे। उस जमाने में बहुत सी किताबों का अरबी में अनुवाद किया गया। ज्ञान और साहित्य से जुड़े लोगों ने बड़ी संख्या में इस्लाम स्वीकार किया। कुछ लोगों ने इस्लाम की सच्चाई को महसूस किया तो कुछ अन्य ने रोमन साम्राज्य के अत्याचारों या चर्च के अनुचित बर्ताव से बचने के लिए इस्लामी दुनिया में शरण ली।
ऐसे दौर में अली इब्ने मुसर रज़ा ने जब उम्मत की इमामत की जिम्मेदारी संभाली तो अपने पूर्वजों के विपरीत विभिन्न इस्लामी क्षेत्रों की यात्रा की और लोगों को इस्लाम स्वीकार करने के लिए आमंत्रित किया। हर धर्म के विद्वान उनके पास आते थे, उनसे तरह तरह के सवाल पूछते थे जिनका इमाम संतोषजनक जवाब देते थे। ऐसा कोई वाद विवाद नहीं था जिसमें कोई इमाम अलैहिस्सलाम पर हावी हुआ हो, और ऐसा कोई सवाल नहीं था जिसका उन्होंने जवाब न दिया हो। ऐसे समय में जब दुनिया के ज्ञान के सभी सागर इस्लामी दुनिया की ओर बह रहे थे, समस्त विद्वानों पर इमाम अली रज़ा अलैहिस्सलाम की वैज्ञानिक श्रेष्ठता खुदा के चमत्कारों में से एक चमत्कार था। इसीलिए इमाम अली रज़ा अलैहिस्सलाम को आलिम आले मोहम्मद का लक़ब दिया गया।
حضرت امام علی رضا علیہ السلام اپنے سمے کے سب سے بڑے ودوان اور عالم تھے۔ عباسی خلیفہ مامون وبھن پہانوں سے اور سوالوں سے حضرت کو پرکھنا اور نیچا دکھانا چاہتا تھا، لیکن ہر بار قرآن مجید کے آدھار پر تارکک ایوم ویگیانک جواب سن کر دنگ رہ جاتا تھا۔ مامون گیان کی سبھاؤں کا آیوجن کرتا تھا اور اس میں پیغمبر اسلام کے کتھنوں کو بیان کرنے والوں اور دھرم شاستریوں کو بلاتا تھا تاکہ وہ سوئم کو گیان پریمی درشا سکے، لیکن اس کاریہ سے اس کا مول لکش یہ تھا کہ امام رضا علیہ السلام سے کوئی کٹھن پرشن کیا جائے جس کا اتر وہ نہ دے سکیں۔ اس پرکار امام رضا علیہ السلام اوشوسنیہ ہو جائیں گے، لیکن اس پرکار کی سبھاؤں کا الٹا پرینام نکلا اور سب کے لیے سدھ ہو گیا کہ امام رضا گیان، سدگن اور سداچاریتا کی درشٹی سے پریپورن ویکتی ہیں اور وہی خلافت کے صحیح پاتر اور حقدار ہیں۔
پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے پوتر حضرت امام علی رضا علیہ السلام اپنے سمے میں گیان، سمست سدگنوں اور ایشوریہ بھے و سدا چاریتا کے پرتیک تھے۔ امام رضا علیہ السلام بھی دوسرے اماموں کی بھانتی اتیاچاری شاسکوں کی کڑی نگرانی میں تھے۔ امام رضا علیہ السلام کے بارے میں ایک پرشن جو سدیو کیا جاتا ہے وہ یہ ہے کہ امام رضا علیہ السلام نے مامون جیسے اتیاچاری شاسک کا اترادھیکاری بننا کیوں سویکار کیا؟ اس پرشن کے اتر میں اس بندو پر دھیان دیا جانا چاہیے کہ مامون نے یہ سجھاؤ امام رضا علیہ السلام کے سامنے کیوں پرستت کیا؟ کیا یہ سجھاؤ واستوک و سچا تھا یا مامون اس قدم سے اپنے شاسن کو ویتا پردان کرنا چاہتا تھا اور اسے مضبوط کرنے کی چیشٹا میں تھا؟
مامون نے اپنے بھائی امین اور دوسرے ہزاروں لوگوں کی ہتیا کر کے ستہ پراپت کی تھی، وہ کس پرکار امام رضا علیہ السلام کو اپنا اتراधिकारी بنانے کے لیے تیار ہو گیا تھا جبکہ وہ سوئم امام رضا کو ایک پرکار سے اپنا پرتسپردی سمجھتا تھا۔ اس کے سجھاؤ کی واستوکتا اور اس کے لکش کو سوئم مامون کی زبان سے سنتے ہیں۔ جب مامون نے ادھیکارک روپ سے امام رضا علیہ السلام کے سامنے اپنے اتراधिकारी پد کا سجھاؤ دیا تو بہت سے عباسیوں نے مامون کی آلوچنا کی اور کہا کہ تو کیوں خلافت کو عباسی پریوار سے باہر کرنا اور علی کے پریوار کو لوٹانا چاہتا ہے، تو نے اپنے اس کاریہ سے علی ابن موسیٰ رضا کے استان کو اونچا اور اپنے استان کو نیچا کر دیا ہے، تو نے ایسا کیوں کیا؟
دوستو، مامون ایک پاکھنڈی شاسک تھا۔ اس نے اس پرشن کے اتر میں کہا کہ میرے اس فیصلے کے بہت سے کارن ہیں۔ امام رضا کے سرکاری تنتر میں شامل ہو جانے سے وہ ہماری سرکار کو سویکار کرنے پر بادھ ہو جائیں گے، ہمارے اس کاریہ سے ان کے پریم کرنے والے ان سے ناراض ہو جائیں گے اور وہ وشواس کر لیں گے کہ امام رضا ویسے نہیں ہیں جیسا وہ دعویٰ کرتے ہیں۔ میرے اس کاریہ کا دوسرا کارن یہ ہے کہ میں اس بات سے ڈرتا ہوں کہ علی ابن موسیٰ کو ان کے حال پر چھوڑ دوں اور وہ ہمارے لیے سمسیائیں پیدا کریں جن پر ہم نینترن نہ کر سکیں۔ اس آدھار پر ان کے بارے میں لاپرواہی سے کام نہیں لیا جانا چاہیے۔ اس پرکار دھیرے دھیرے ہم ان کی مہانتا ایوم ویکتت کو کم کریں گے تاکہ وہ لوگوں کی درشٹی میں خلافت کے یوگیہ نہ رہ جائیں۔ اور جان لو کہ جب امام رضا علیہ السلام کو ہم نے اپنا اتراधिकारी بنا دیا تو پھر ابو طالب کی سنتان میں سے کسی سے ڈرنے کی کوئی آوشکتا ہی نہیں ہے۔
امام رضا علیہ السلام مامون کے شڈینتر اور اس کی چال سے بھلی بھاتی اوگت تھے۔ وہ جانتے تھے کہ اس نے اپنے شاسن کے آدھار کو مضبوط کرنے کے لیے یہ سجھاؤ دیا ہے، اسی لیے انہوں نے اس بات کو ترنت سویکار نہیں کیا، یہاں تک کہ اس نے امام رضا علیہ السلام کو جان سے مارنے کی دھمکی دی اور انہیں اس کے لیے مجبور کیا۔ اس کے بعد امام نے اسلامی سدھانتوں کے آدھار پر اس پد کا استعمال کیا جس سے مامون کی سازش پر پانی پھر گیا۔ امام رضا علیہ السلام جب مدینے سے مرو جانے کے لیے تیار ہوئے تو وہ پیغمبر اسلام کے پوتر روزے پر گئے، کعبے کا طواف کیا اور اپنے کاریوں ایوم بیانوں سے سب کے لیے یہ سدھ کر دیا کہ یہ ان کی مرتی کی یاترا ہے جو مامون کا اتراधिकारी بننے اور سمان کی آڑ میں ہو رہی ہے۔
اس کے بعد امام رضا علیہ السلام نے ہر اوسر سے لاؤ اٹھایا اور لوگوں تک یہ بات پہنچا دی کہ مامون نے مجبور کر کے انہیں اپنا اتراधिकारी بنایا ہے، اور امام ہمیشہ یہ کہتے تھے کہ انہیں ہتیا کی دھمکی دی گئی، یہاں تک کہ میں نے اتراधिकारी کے پد کو سویکار کیا۔ امام رضا علیہ السلام نے اتراधिकारी بننے کی ایک شرط یہ بھی رکھی تھی کہ وہ کسی کو آدیش نہیں دیں گے، کسی کام کو نہیں روکیں گے، سرکار کے مفتی اور نیایدھیش نہیں ہوں گے، کسی کو پد سے نہیں ہٹائیں گے اور نہ کسی کو پد پر نیوکت کریں گے، اور کسی چیز کو پریورتت نہیں کریں گے۔ اس پرکار امام رضا علیہ السلام نے سوئم کو سرکار کے ہر پرکار کے کارے سے الگ کر لیا۔ اور دوسری بات یہ تھی کہ اتراधिकारी بننے کے لیے امام رضا نے جو شرطیں رکھی تھیں وہ دراصل امام کی آپتی کی سوچک تھی، کیونکہ یہ بات اسپشٹ تھی کہ جو ویکتی سوئم کو سمست سرکاری کاریوں سے الگ کر لے وہ سرکار کا متر و سمرتھک نہیں ہو سکتا۔ مامون بھی اس بات کو اچھی طرح سمجھ گیا۔ اس نے امام سے کہا کہ پہلے کی شرطوں کی اندیکھی کر کے وہ سرکاری کاریوں میں بھاگ لیں، اسی طرح وہ اپنے ویرودھیوں کو نینترت کرنے کے لیے امام رضا کا دروپیوگ کرنا چاہتا تھا، لیکن ہر اوسر پر امام رضا اتراधिकारी کا پد سویکار کرنے کی شرطوں کو یاد دلاتے تھے۔
دوستو، امام رضا علیہ السلام کے جیون اور وچاروں سے پتہ چلتا ہے کہ اسلامی مہاپرشوں کے نکٹ مانویہ گریما اور انسان کا سمان کتنی اہمیت رکھتا ہے۔ اسلامی شکشاؤں میں انسان کو سب پرانیوں میں شریشٹھ بتایا گیا ہے۔ یہ پیدائشی گریما بہت سے اسلامی آدیش و ادھیکار کا آدھار ہے۔ اسلامی سنسکرتی میں دوسروں کے ساتھ مل کر رہنے کا اصول انسان کی گریما کے مد نظر بنایا گیا ہے، جس کی مثال امام رضا علیہ السلام کے ویوہار میں دکھائی دیتی ہے۔ آج ہمیں اور پوری مانوتا کو امام علی رضا کے بتائے ہوئے مارگ پر چلنے اور مانوتا کا کلیان کرنے کے لیے ان کی شکشاؤں کی ہر دور سے زیادہ ضرورت ہے۔ اگر ہم امام علی رضا جیسے مہاپرشوں کو اپنا آدرش بنائیں گے تو نشچت روپ سے دونوں جہان میں سفل رہیں گے اور ہمارے جیون کا کوئی پہلو پیاسا نہیں رہے گا۔
دوستوں، ہم اس شبھ اوسر پر آپ کی سیوا میں ایک بار پھر ہاردک بدھائی پرستت کرتے ہیں اور سبھی کے امام رضا علیہ السلام کے مارگ پر چلنے کی کامنا کرتے ہیں۔ تو ہمیں اجازت دیجیے، خدا حافظ۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستوں، اب پیش ہے آج کی سبھا کا انتم کارکرم آج کل۔
آج کل
دوستوں، کارکرم آج کل میں آپ کا سواگت ہے۔ آج کے کارکرم میں ہم امریکہ میں بڑھتی نردنتا اور بے گھر ہونے والوں میں لگاتار ودھی کے وشے پر چرچا کریں گے۔ مریم مہردادی اور سید مسم کا سلام سویکار کیجیے۔
دوستو، زیادہ سمے نہیں لگے گا جب یہ سندرتا اور کروپتا کے بیچ کا انتر کا ماپدنڈ ہو جائے گا۔ امریکی شہر جن کی دور سے ولاسیتا کی چھوی ہے، بے گھر ہونے کی واسطوکتا اور درد کو قریب سے ظاہر کرتے ہیں۔ امریکہ میں بے گھروں کی استھتی کیا ہے؟ وکست دیشوں کے بیچ اس امیر دیش میں بے گھر لوگوں کی سنکھیا سب سے زیادہ ہے۔ بے گھر لوگوں کی استھتی अत्यधिक गरीबी, बेरोजगारी, नशे की आदत और घरेलू हिंसा जैसे मुद्दों से जुड़ी हुई है और वास्तव में बेघर होना अमेरिका में सामाजिक नुकसान की आखिरी लाइन समझा जाता है।
हालांकि पिछले दशक में आम सहमति है कि बेघर अमरीकियों का पांचवा हिस्सा बच्चे हैं और उनमें से 40% 18 वर्ष से कम उम्र के लोग हैं। लगभग 8% बेघर लोग सेना के सेवानिवृत्त हैं, जबकि बाकी महिलाएं जातीय और नस्लीय अल्पसंख्यक, नशीली दवाओं या शराब के आदि, बुजुर्ग, अश्वेत और मानसिक बीमारियों वाले लोग हैं। अमेरिका में बेघर लोगों पर रिपोर्ट किए गए आंकड़े बहुत भिन्न होते हैं और ये एक लंबे समय से चली आ रही समस्या है। मुख्य अंतर सरकारी आंकड़ों और लोकप्रिय संगठनों के आंकड़ों के बीच है। नेशनल अलायंस टू एंड होमलेसनेस ने, जो 1983 से काम कर रहा है, सक्रिय है। 2014 में लगभग 15 लाख लोगों के बेघर होने का ऐलान किया गया है। एक ऐसा आंकड़ा था जिसे सरकार ने स्वीकार नहीं किया।
दूसरी ओर अमेरिकी आवास और शहरी विकास विभाग ने 2018 में 5,53,000 बेघर लोगों की संख्या की घोषणा की। ये बात ठीक है कि सार्वजनिक संगठनों ने 2016 के बाद से विशेष रूप से बड़े शहरों में बेघर लोगों की संख्या में वृद्धि की सूचना दी, जबकि फिर भी सरकार ने उसी संख्या को स्वीकार किया जो सिर्फ 5 लाख लोगों की ही ओर इशारा करती है, ज्यादा की ओर नहीं है।
वर्ष 2021 में अमरीकी सरकार ने पिछले वर्ष की तुलना में इस देश में बेघर होने वालों की संख्या में 2.7% की वृद्धि की सूचना दी थी और सबसे अधिक आबादी वाले राज्य कैलिफोर्निया में लगभग 16% की वृद्धि की घोषणा की और अंत में 5,67,000 बेघर लोगों की दैनिक संख्या को स्वीकार किया था। खैर, जो भी हो, लाखों अमरीकी अक्सर बेघर होने का अनुभव करते हैं और अगर हम सरकारी आंकड़ों को स्वीकार करते हैं तो 5 लाख से अधिक बेघर लोग हर दिन अमरीका के कोनों और सड़कों पर रात बिताते हैं।
अमेरिका के आवास और शहरी विकास सचिव बेन कार्सन ने हाल ही में बताया था कि हम देश के पश्चिमी क्षेत्रों में सड़कों पर बेघर लोगों की संख्या में लगातार तेजी से बढ़ता हुआ देख रहे हैं, जहाँ आवास और घरों की लागत बहुत अधिक है। बेन कार्सन ने अमेरिकी समाज की ओर इशारा करते हुए कहा कि सर्वेक्षणों के अनुसार जिन दिनों बड़े शहरों में बेघर लोगों की संख्या बढ़ रही थी, उन्होंने कहा कि बेघर होना केवल संघीय सरकार की समस्या नहीं है, ये पूरे देश की समस्या है। कैलिफोर्निया में बेघर होना एक गंभीर अवस्था में प्रवेश कर गया है और स्थानीय और राज्य के अधिकारियों द्वारा तत्काल जाँच की जानी चाहिए।
इससे पहले एक सरकारी अध्ययन से पता चला था कि अमेरिका के 21 राज्यों में बेघर लोगों की संख्या बढ़ी है, विशेषकर कैलिफोर्निया और न्यूयॉर्क राज्यों में अमेरिका के सबसे ज्यादा बेघर परिवार मौजूद हैं। वर्ष 2021 में 1,07,510 बेघर वयस्क और बच्चे न्यूयॉर्क सिटी डिपार्टमेंट ऑफ होमलेस सर्विसेज DHS आश्रय सेंटर में सोए और इनमें से 31,947 बच्चे बेघर थे।
आंकड़ों के अनुसार हर रात नगरपालिका द्वारा बनाए गए आश्रयों, शरण स्थलों और पनागाहों में सोने वाले न्यूयॉर्क के बेघर लोगों की संख्या 10 साल पहले की तुलना में अब 16% बढ़ गई है, जबकि एकल बेघर वयस्कों की संख्या 10 साल पहले की तुलना में 91% अधिक हुई है। शोध से यह भी पता चलता है कि बेघर परिवारों की तुलना में एकल बेघर वयस्कों में गंभीर मानसिक बीमारी, नशे के आदि और अन्य गंभीर स्वास्थ्य समस्याओं की दर अधिक होती है।
न्यूयॉर्क टाइम्स ने भी एक रिपोर्ट में बताया कि 15% बेघर लोग यानी लगभग 85,000 लोग स्थायी रूप से बेघर हैं, जबकि स्थायी बेघर होने का अमरीकी मानदंड यह है कि एक व्यक्ति 1 साल से अधिक समय से बेघर है और ये सब کورونا کے پھیلنے سے پہلے تھا اور اس سے پہلے لاکھوں امریکی بے روزگار تھے۔
ایک ادھیان کے آدھار پر اب کولمبیا وشودیالیہ نے گھوشنا کی ہے کہ نوکری چھوٹنے اور کرایہ دینے میں وتیا کمزوری کے کارن بے گھر لوگوں کی سنکھیا میں 45% کی وردھی ہو سکتی ہے۔ سرکاری آنکڑوں کو ملا کر اگر دیکھا جائے تو اس کا مطلب یہ ہوگا کہ بے گھر لوگوں کی سنکھیا میں 2,55,000 سے ادھک لوگ جڑ گئے ہیں۔
2018 میں امریکی شکشا وبھاگ کے شوھ سے یہ بھی پتا چلا کہ 1.5 ملین سے ادھک چھاتروں نے اسکولی ورش یا اسکول جانے والے سال کے دوران بے گھر ہونے کا انوبھو کیا، جن میں سے ادھکانش استھائی یا استھائی روپ سے دوستوں یا پریوار کے گھر پر رہے ہیں، اور اس سنکھیا کے ایک چھوٹے بھاگ نے سڑک پر اور سارجنک استھانوں پر استھائی روپ سے رات بتائی ہے۔
نیو یارک سہیت امریکہ کے وکاسشیل شہروں میں 1870 سے بے گھر ہونے کے معاملے میں وردھی ہو رہی ہے اور یہ مدعا ایک راشٹری سمسیا میں تبدیل ہو چکا ہے۔ بڑے شہروں میں کام کرنے کے لیے جانے والے اپرواسی بے گھر لوگوں کی سب سے بڑی سنکھیا ہے، جبکہ شہروں کے کچھ غریب نواسی بھی گھروں کی بڑھتی قیمتوں اور گھروں کی بڑھتی لاگت کے کارن بے گھر لوگوں کے گروپ میں شامل ہو گئے ہیں۔
تیس کے دشک میں مہامندی کی وجہ سے بے گھر لوگوں کی سنکھیا میں پھر سے وردھی ہوئی اور لگ بھگ ایک دشک میں یہ اپنی چرم سیما پر پہنچ گئی۔ اس سمے امریکہ میں بے گھر لوگوں کی سنکھیا 20 لاکھ سے ادھک لگائی گئی تھی۔ 1980 کے دشک میں امریکی سانسدوں سٹورٹس میککینی اور بروس وینٹو کے پریاسوں سے بے گھر لوگوں کی مدد کے لیے ایک قانون کو منظوری ملی جسے میککینی وینٹو ادھینیم کے روپ میں جانا گیا، اور 1987 میں امریکی راشٹرپتی رونالڈ ریگن نے اس قانون پر ہستاکشر کیے۔
1990 کے دشک میں اس ادھینیم سے حاصل ہونے والے بجٹ نے بے گھر اور بھوکے لوگوں کو کھلانے والے آشریوں اور رسوئیوں کا وستار کیا اور ساتھ پرمکھ شہروں میں انے بے گھر لوگوں کی بھی سہایتائیں کی گئیں۔ یہ استھتی 2008 کے وتیہ سنکٹ تک جاری رہی اور اس کے بعد استھتی اور بھی بگڑ گئی۔
بے گھر لوگوں کی بڑھتی سنکھیا کو روکنے اور بے گھر لوگوں کو بنیادی سیوائیں پردان کرنے کے لیے ادھک سارجنک دھن آونٹت کرنے کے لیے امریکی راشٹرپتی براک اوباما کو کئی آپاتکالین قانونوں پر ہستاکشر کرنے پڑے، لیکن پھر بھی امریکہ میں بڑی سنکھیا میں بے گھر ہونے کا سلسلہ تھما نہیں اور اتنا جاری رہا کہ یہ سنکھیا بہت زیادہ بڑھ گئی۔
اب یہاں یہ سوال پیدا ہوتا ہے کہ ایسا کیسے ہو سکتا ہے کہ امریکہ میں بے گھر ہونا 150 سال پرانی سمسیا ہے، جبکہ امریکہ کی دولت اور آرتھک طاقت اپنے ناگرکوں کی اس بنیادی ضرورت کو کیسے پورا نہیں کر سکتی اور رہنے کے لیے جگہ مہیا نہیں کرا سکتی۔
اس کا جواب امریکی سماج کو سنچالت کرنے والی آرتھک اور راجنیتک ویوستھا میں کھوجا جانا چاہیے۔ 2018 میں غریبی اور مانواधिकारों پر संयुक्त राष्ट्र संघ کے विशेष दूत फिलिप अल्स्टन کی رپورٹ غریبی کے سمبندھ میں امریکی سرکار کے الگ الگ رویے کو دکھاتی ہے اور آج کے امریکی سماج کے تتھیوں پر پرکاش ڈالتی ہے، کیونکہ 21ویں صدی میں امریکہ کی غریبی کا جواب سپشٹ روپ سے سزا اور قید ہے۔
شرمک اور مزدور جو اپنے قرضوں کو ادا نہیں کر سکتے، جو نجی ضمانت بانڈ کمپنیوں کا بھگتان نہیں کر سکتے ہیں، بے گھر، مانسک روپ سے بیمار پتا جو اپنے بچوں کے سمرتھن کے لیے بھگتان نہیں کر سکتے ہیں، اور کئی انے لوگوں کو ایک ہی جواب ملتا ہے اور ساموہک کارآواز کو ساماجک سمسیاؤں کو سماپت کرنے کے اپائے کے طور پر دیکھا جا سکتا ہے۔
امریکہ میں غریبی پر संयुक्त राष्ट्र संघ کی رپورٹ امریکی ادھیکاریوں سے سکاراتمک اور تیکھی پرتکریا سے کافی میل کھاتی ہے۔ اس بات سے یہ نشکرش نکالا جاتا ہے کہ سنیکت راشٹر سنگھ کی بے گھر ہونے کے مدعے پر رپورٹ بہت ہی مہتوپورن ہے۔ اس رپورٹ میں کہا گیا ہے کہ اس استر پر بے گھر ہونے کا مدعا پوری طرح سے حل کرنے یوگیہ ہے، جبکہ ادھیکاری مکھیہ روپ سے زبردستی پر بھروسہ کرتے ہیں اور کفایتی آواز، چکتسا، اپچار، منوویگیانک اور نوکری پرشکشن کا پرامرش تک پہنچ پردان کرنے تک کو تیار نہیں ہیں، جبکہ نیا سسٹم بے گھر لوگوں کی جانکاری درج کرنے کے لیے تیار ہے۔ انہوں نے گھر بار چھوڑ دیا ہے۔ رپورٹ تیار کرنے والے لکھتے ہیں کہ ادھیکاریوں اور وشیشجوں سے میری بات چیت سے پتا چلا کہ بے گھر لوگوں کو ان کے دوارا پردان کی جانے والی جانکاری کے دروپیوگ پر بھی سندیہ کرنے کا ادھیکار ہے۔
سنیکت راشٹر سنگھ کی رپورٹ میں اس انتیم واقعے کا ارتھ آرتھک سمسیا سے بڑھ کر ہے۔ شاید اس کا مطلب امیروں دوارا غریبوں کا نینترن ہے۔ امریکہ پر شاسن کرنے والی راجنیتک ویوستھا کی لگاتار آلوچنا ہوتی رہی ہے اور اس پر یہ آروپ لگتے رہے ہیں کہ یہ امیروں کے ہتوں کی سیوا کرتی ہے، جبکہ امریکی سماج میں ایک سمسیا ہے جو دشکوں سے پھیلی ہوئی ہے، جسے دیش کے پیسے اور دولت سے حل نہیں کیا جا سکا ہے۔ دوستو، کاریکرم کا سمے سماپت ہوا، ہمیں اجازت دیجیے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستوں، ہم آشا کرتے ہیں کہ ہمارا آج کا پریاس آپ کو پسند آیا ہوگا۔ اس بارے میں آپ اپنے وچاروں سے ہمیں اوشیہ اوگت کروائیے گا۔ ہمارا ای میل آئی ڈی ہے hindi@rateofws.irib.ir۔ ہماری ویب سائٹ ہے parstoday.ir/hi۔ اسی کے ساتھ ہماری یہ سبھا یہیں پر سمپن ہوتی ہے۔ خدا حافظ۔Thank you.